नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल चैत 28 गते बिहिबार, चैत शुक्ल पक्ष त्रयोदशी तिथि, तद अनुसार 10 अप्रेल सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रको अग्रपृष्ठबाट लिँदैछौ। समाजवाद उन्मुख छ घलेगाउँ शीर्षकको यो खबर गोर्खापत्रमा प्रकाशित छ। मर्स्याङदी र मिदिम खोलाको शेर डाँडाको थाप्लोमा झुरुप्प बसेको बस्ती, ढुङ्गा र माटोले बनेका घर, टिनले छाइएका रंगीन छाना, पृष्ठभूमिमा झलमल्ल हिमाल, स्वर्गकै एउटा टुक्रा जस्तो मुलुककै पहिलो स्मार्ट भिलेज घलेगाउँ। 25 वर्ष अघि घलेगाउँको दृश्य यस्तो थिएन। सड़क, खानेपानी, स्वास्थ्य, शिक्षा केही थिएन। कसैका घरमा चर्पी पनि थिएनन्। पातीघारीमा खुला रूपमा नै दिशा पिसाब गर्ने घलेगाउँवासी सबैका घरमा अचेल शौचालय छ। बरू पातीघारीको पाती पर्यटकका शिरमा लगाएर पैसा कमाउने भएका छन् उनीहरू। 25 वर्षको पर्यटन यात्राले घलेगाउँको स्वरूप मात्र फेरिएन, गाउँलेको जीवन स्तर नै फेरियो। मिठो मसिनो खान, दुई चार पैसा खेलाउन नपाएका गाउँले अहिले लखपति बनेका छन्। प्रति व्यक्ति आय बढ़ेको छ। वर्षमा 6-7 लाख घरमै बसेर कमाउन थालेका छन्। समुद्री सतहदेखि 2170 मिटर उचाइमा रहेको कोलोथासोथार गाउँपालिका 3 अवस्थित घलेगाउँमा 130 घर छन्। अमेरिका, बेलायत गएका समेत घलेगाउँ आएर घरवास चलाउन थालेका छन्। विकास समुदायले सञ्चालन गरेका 2 सहित अहिले 42 घरमा होमस्टे छ। घलेगाउँमा यो अवधिमा करिब 3 लाख पर्यटकले बास बसेका छन्। पर्यटन समितिका सचिव उमल बहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटक लक्षित व्यापार व्यवसाय गरेका छन्। भेड़ाको ऊन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन्। घलेगाउँका बासिन्दाको आमदानीका स्रोत थपिँदैछन्। गाउँमै सहकारी खोलिएका छन्। 2-4 लाख ऋण खोज्न साहुको घर धाउनु पर्दैन। प्रत्येक घरका नागरिकको गाउँले आफैले बीमा गरेका छन्। सरकारी बीमाको झन्झट बेहोर्नु पर्दैन। बिरामी हुँदा चाहेको अस्पतालमा उपचार गर्छन्। पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम घलेका अनुसार गाउँमा आफ्नै कानून र आचार संहिता छ। गाउँकै नियममा गाउँले बाँधिएका छन्। गाउँले सुखी र खुशी छन्। यत्तिकै घलेगाउँ यहाँसम्म आइपुगेन। सड़क, खानेपानी, स्वास्थ्य, शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर तत्कालीन गाविस अध्यक्ष प्रेमबहादुर घलेले छलफल चलाउनुभयो। स्याङ्जाको सिरुबारीमा घरमा पाहुना राखेर पैसा कमाएको सुनिएपछि उहाँ सिरुबारी पुग्नुभयो अनि घलेगाउँमा पनि पाहुना राख्ने योजना बुन्नुभयो। 25 वर्ष अघिको कुरा सुनाउँदै घलेले भन्नुभयो, शहरका पाहुना बोलाएर घरमा बसाउँछु र गाउँलेलाई पैसाको मुख देखाउँछु भन्ने सोच आयो। गर्दै जाँदा गाउँलाई चिनाइयो, गाउँलेलाई सुखी बनाइयो। समाजवाद उन्मुख छ घलेगाउँ शीर्षकको यो खबरबाट कार्यक्रम अखबारको शुरूआत गर्यौं। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। ढुक्क भएर लगानी गर्न आग्रह सम्बन्धी खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनैतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सको 74 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई हिजो सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो। उहाँले विज्ञान प्रविधिको प्रयोग सहित प्रतिस्पर्धी र रचनात्मक रूपमा उद्योग व्यवसायलाई अगाडि बढ़ाउन समेत उद्योगी व्यवसायलाई आग्रह गर्नुभयो। आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशासनमा कुनै सम्झौता हुन सक्दैन, तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्न तपाईहरूको पनि सहयोग चाहिन्छ, प्रधानमन्त्रीले भन्नुभयो। यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठबाटै हुलाकी राजमार्ग, राजनीतिक अभियान तीव्र, निर्माण सुस्त शीर्षकको खबर लिँदैछौ। राजनैतिक दलका नेताको आन्दोलन र अभियानको मार्ग बनेको हुलाकी राजमार्ग योजनाबद्ध रूपमा निर्माण शुरू भएको 2 दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन सकेको छैन। जनतालाई आफ्नो पार्टी र विचारप्रति आकर्षित गरी भोट तान्न राजनीतिक आन्दोलन र अभियानको विषय बनाइएको बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत यो राजमार्गको काम कहिले सम्पन्न हुन्छ भन्ने अझै यकिन गर्न सक्ने अवस्था छैन। नेकपा माओवादी केन्द्र यति बेला हुलाकी राजमार्ग केन्द्रित अभियानमा छ। यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मधेसवादी दलको राजनीतिक अभियानको मार्ग बनेको यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति 69.84% र वित्तीय प्रगति 66.16% पुगेको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ। हुलाकी राजमार्ग निर्देशनालयका प्रवक्ता विष्णुबाबु पाण्डेका अनुसार अहिलेसम्म सो राजमार्गको 1,297 किलोमिटर सड़क निर्माण भएको छ। त्यसै गरी 142 पुल निर्माण सम्पन्न भइसकेको छ। यस राजमार्ग अन्तर्गत कुल 250 पुल निर्माण गर्नुपर्नेछ। राजमार्गको 201 किलोमिटर सड़क निर्माणका लागि अहिलेसम्म ठेक्का सम्झौता लाग्न सकेको छैन। यस राजमार्गको शुरूको निर्माण लागत 47 अर्बबाट अहिले करिब 1 खर्ब रूपियाँ पुग्न थालेको छ। हुलाकी राजमार्ग राजनीतिक अभियान तीव्र भए पनि निर्माण सुस्त शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा धमाधम खुल्दै ठूला होटल, पर्यटकको पर्खाईमा कर्णाली शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। कर्णाली भन्ने बित्तिकै भौगोलिक विकटता र पिछड़िएको क्षेत्र भन्ने बुझाइ छ। त्यसैकारण यहाँ घुम्न आउन खोज्ने जो कोहीलाई पनि कहाँ खाने, कहाँ बास बस्ने होला भन्ने चिन्ता हुनु स्वाभाविकै हो। अब त्यो चिन्ता हटाए हुन्छ। स्वदेशी मात्र होइन, विदेशी पर्यटक पनि ढोक्कले पुगे हुन्छ। खोजे जस्तै होटल, रोजे जस्तै सुविधा पाइन्छ। ठूला मात्र होइन, लग्जरी होटल धमाधम खुलिरहेका छन्। कर्णालीलाई अब खाँचो छ त केवल पर्यटकको मात्रै। सुविधा सम्पन्न होटलमा बास बसेर यहाँका प्राकृतिक छटा र सुन्दरताको स्पर्श लिन सकिन्छ। धमाधम खुल्दै ठूला होटल, पर्यटकको पर्खाईमा कर्णाली शीर्षकको यो खबरलाई आजको अन्नपूर्ण पोस्टले प्रमुख खबर बनाएको छ। नामै जयगढ़ अर्थात जीतको खुशियालीमा जय जयकार गर्ने ठाउँ, तर त्यही जयगढ़मा रुवावासी चलेको छ। अधिकांश घर पसल ध्वस्त छन्। आगोले जयगढ़ बजार खण्डहर बनेको छ। बजार मात्रै जलेको छैन, स्थानीयका मन पनि डढेका छन्। जयगढ़का उजाड र अत्यास लाग्दा दृश्यले जो कोहीलाई स्तब्ध बनाउँछ। चैत 8 गते बान्नीगढ़ी जयगढ़ गाउँपालिकामा विपद सम्बन्धी नमूना अभ्यास गराइयो। सरस्वती मावि नजिकै रहेको बस्तीमा भीषण आगलागी गराइयो। खोज उद्धार उपचार र राहतबारे सर्वसाधारणलाई जानकारी दिइयो। दुर्भाग्य नै भन्नुपर्छ, नमूना अभ्यासको 17 दिनपछि जयगढ़ बजार आगोको लप्कामा पर्यो। एकैपटक खरानी भयो, 23 घर पसल स्वाहा भए। जयगढ़ले पहिलोपटक ठूलै विपदको सामना गर्नुपर्यो। बुधबार साँझ एउटा आईएमई सेन्टरमा ग्यास सिलिण्डर विस्फोट भयो। त्यहाँबाट सल्किएको आगोले पूरै जयगढ़ बजार नै खरानी बनायो। शरीरको एकजोर लुगा बाहेक अरू सबै नष्ट भएको पीड़ित निर्मला रावलले बताउनुभयो। उहाँले भन्नुभयो, बम पड़केको जस्तो ठूलो आवाज आयो। हामी सबै कराउँदै के भयो भन्दै बाहिर निस्क्यौं। आगो दन्दनी बलेर एक एक गर्दै घरहरूमा सल्किन थाल्यो। आँखै अगाडि सबै चीज खरानी हुन थाले। बजारको दायाँ बायाँका सबै घर आगोले निल्दै निर्मलाको घरसम्म पुग्ने अवस्था आयो। बजारका अरू घर पसल जोगाउन निर्मलाको घर भत्काउनु पर्ने सुझाव दियो। निर्मलाले ठूलै छाती गरेर आफ्नो घरमा डोजर लगाउने अनुमति दिनुभयो। उहाँको घर भत्काएर आगो अरू पसलमा सल्किनबाट रोकिएको थियो। दमकल र पर्याप्त पानीको अभावका कारण जयगढ़ बजारमा लागेको भीषण आगो नियन्त्रणमा ल्याउन करिब 6 घण्टा लागेको थियो। स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई सेन्टरमा साँझ 7:20 ग्यास सिलिण्डर विस्फोट भएर आगलागी शुरू भएको थियो। राति 12:30 मात्रै आगो नियन्त्रणमा आएको थियो। खण्डहर बन्यो जयगढ़, पुनस्थापनाको पर्खाई शीर्षकको यो खबर आजको अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा कर्णालीका पाठ्यपुस्तक सुर्खेतमै थन्किए शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। स्थानीय तहले रकम निकासा नगरिदिँदा कर्णालीका अधिकांश विद्यालयमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक बिक्री वितरणका लागि सूचीकरण गरिएका अधिकांश पसल संचालक पाठ्यपुस्तक लिने नआएको जनक शिक्षा सामग्री केन्द्र प्रदेश कार्यालयले जनाएको छ। केन्द्रले हुम्ला र मुगुका पुस्तक व्यवसायले कक्षा पाँचदेखि दशसम्मका पाठ्यपुस्तक लिनका लागि चैत दोस्रो साता सूचना निकालेको थियो। हुम्लाका केही व्यवसायले मात्र पाठ्यपुस्तक खरिद गरेर लगे, मुगुबाट भने कोही पनि सम्पर्कमा आएनन्। जाजरकोटका लागि चैत तेस्रो साता सूचना जारी गरिएकामा त्यहाँबाट पनि व्यवसायी सम्पर्कमा आएका छैनन्। कालीकोट, डोल्पा र जुम्लामा करिब 1500 सेट मात्र किताब लगिएको छ। ती जिल्लामा 3000 देखि 5000 सेट किताब चाहिने अनुमान छ। केन्द्रका प्रादेशिक प्रमुख भैरव बाबु पन्तका अनुसार आगामी शैक्षिक सत्रका लागि सुर्खेतबाट 25,000 सेट किताब वितरणको लक्ष्य राखिएकामा 8,000 सेट मात्र किताब विक्रेताले लगेका छन्। कर्णालीका पाठ्यपुस्तक सुर्खेतमै थन्किए शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा एम्बुलेन्स उजुरीले मेयर सचिवालयमा तनाव, यस्तो छ एम्बुलेन्स खरिद काण्डको भित्री रहस्य शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ महानगरपालिकाले मध्यपश्चिम र सुदूरपश्चिमका केही स्थानीय तहलाई वितरण गर्न खरिद गरेको 35 एम्बुलेन्स खरिद प्रकरणमा भ्रष्टाचारको विषय जोड़िएपछि उक्त खरिद प्रकरण विवादमा परेको छ। खरिद प्रक्रियामा भएको भ्रष्टाचारमा मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहको प्रत्यक्ष संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको छ। उक्त उजुरीमा यस अघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नाम समेत उल्लेख छ। स्वकीय सचिव शाहले एम्बुलेन्स खरिद गर्दा टेक्निकल स्पेसिफिकेशन बनाउनेदेखि बोलपत्र मूल्यांकन गर्नेसम्मको काममा दबाव दिएको खुलेको छ। बोलपत्रको विषयमा दबावमा परेका वातावरण व्यवस्थापन विभागका कार्यरत इन्जिनियर कुन्दन श्रेष्ठले यस्तो टेक्निकल स्पेसिफिकेशन गलत हुन सक्ने बताएपछि मेयर बालेन्द्र शाहको हवाला दिँदै स्वकीय सचिव शाहले उहाँलाई दरबन्दी नै नभएको बन्चरे डाँडा ल्याण्डफिल साइटमा सरूवा गराउनु भएको थियो। उच्च स्रोतका अनुसार ललितपुर महानगरबाट सरूवा भएका खरिद इकाई प्रमुख राम रतन शाहको नाममा समेत उजुरी परेको छ। काठमाडौँ महानगरको खरिद इकाईमा सरूवा भएदेखि शाहले खरिद प्रक्रियाका संवेदनशील सूचना स्वकीय सचिव शाह र सचिवालयका सदस्य सुनिल लम्साल, शैलेन्द्र झा र कुमार व्यञ्जनकारका साथै सुदीप ढकाल, सन्तोष पाण्डे जस्ता अनधिकृत रूपमा राखेका सचिवालयका सदस्यसम्मलाई पुर्याउने गर्नुको आरोप छ। हाल ती सचिवालयका सदस्यको चलखेलका कारण मेयर शाहको छविमा समेत धक्का लागेको छ। काठमाडौँ महानगरमा एम्बुलेन्स खरिद प्रकरणमा चाहिँ भ्रष्टाचार भएको प्रसंगलाई आजको नेपाल समाचार पत्रले यो खबरलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। रेमिट्यान्समा कीर्तिमान, एक महिनामै भित्रियो 1.5 अर्ब शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। रोजगारीका लागि विदेशीका नेपालीले पठाएको पैसा रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ। चालू आर्थिक वर्षको 8 महिनामा रेमिट्यान्स मार्फत 10 खर्ब 51 अर्ब 77 करोड़ रूपियाँ मुलुक भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो 9.4% वृद्धि हो। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गत फागुनमा मात्र 1 खर्ब 51 अर्ब 20 करोड़ रूपियाँ रेमिट्यान्स आएको छ। मासिक रूपमा तुलना गर्दा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढ़ी हो। यसअघि गत असोजमा 1 खर्ब 44 अर्ब रेमिट्यान्स भित्रिएको थियो। गत वर्षको फागुनमा रेमिट्यान्स 18.3% बढ़ेको थियो। रेमिट्यान्समा कीर्तिमान, एक महिनामै भित्रियो 1.5 खर्ब शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा रासोपाको निष्कर्ष, रविमाथि राज्यको निर्मम प्रतिशोध शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रबाट निर्मम प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ। हिजो बसेको केन्द्रीय सचिवालय बैठकले सभापति लामिछानेलाई कानूनी प्रक्रिया मिचेर पक्राउ गरिएको भन्दै उहाँको दुई दिन तीन रातको हिरासत बसाई गैर कानूनी भएको समेत ठहर गरेको छ। उच्च अदालत तुलसीपुर भुटोल इजलासको आदेश स्वीकार्दै आफै पक्राउमा सहयोग गर्ने सार्वजनिक घोषणा भइसकेको अवस्था र उच्च अदालतको आदेश कार्यान्वयन गर्न जिल्ला अदालत रूपन्देहीले प्रक्रिया शुरू नगर्दै 22 चैतमा गरिएको गिरफ्तारी कानून विपरीत छ। कार्यवाहक महामन्त्री कविन्द्र पुर्लाकोटीले बैठक निर्णय सुनाउँदै संचारकर्मीहरूसँग भन्नुभयो, 25 चैतमा मात्र जिल्ला अदालतमा उपस्थित गराई थुनुवा पूर्जी दिइएकाले दुई दिन तीन रातको हिरासत बसाई स्वत अवैध छ। प्रहरीले निवासमा सभापतिमाथि गरेको गैर कानूनी र अमर्यादित व्यवहारले राज्यले निर्मम प्रतिशोध साधेको पुष्टि भएको रासोपाको निष्कर्ष छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। संसद भवन समेत समयमै नबन्ने देश शीर्षकको खबर आजको नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सिंहदरबार परिसरभित्रै 5.5 वर्ष अघि बनाउन शुरू गरिएको संसदको नयाँ भवन चौथो पटक म्याद थप गर्दा पनि पूरा भएको छैन। पाँचौं पटक ठेकेदार कम्पनीको म्याद थप्न कानूनले नदिने भएपछि अब के गर्ने भन्ने विषयमा शहरी विकास मन्त्रालयका उच्च कर्मचारी अन्यलमा छन्। संसद भवनको काम पूरा गर्न अघिल्लो चैत महिनाको 18 गते चौथो पटक एक वर्षका लागि भनेर थप म्याद थप गरिएको थियो, त्यो समय गुज्रिसकेको छ। थपिएको म्याद सकिए पनि संसद भवन निर्माण कार्य त भइरहेको छ, तर कुन कानूनमा टेकेर ठेकेदार कम्पनीलाई काम अघि बढ़ाउन दिने भन्ने विषयमा मन्त्रालयका उच्च कर्मचारीले निर्णय गर्न सकेका छैनन्। सभामुख देवराज घिमिरेले जतिसक्दो चाँडो संसदको नयाँ भवन निर्माण गरेर हस्तान्तरण गर्न मन्त्रालयका उच्च अधिकारीहरूलाई दवाब दिइरहनु भएको छ। संसद भवन बनाउने जिम्मा मन्त्रालय मार्फतको विशेष भवन आयोजनाले पाएको छ। आयोजना स्रोतका अनुसार अहिलेसम्म संसद भवन निर्माणको काम करिब 86% पूरा भएको छ। बाँकी काम सक्न अब के गर्ने भन्ने विषयमा विशेष भवन आयोजना, शहरी विकास तथा भवन निर्माण विभाग र मन्त्रालयका उच्च कर्मचारी बोल्न चाहदैनन्। संसद भवन समेत समयमै नबन्ने देश शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नेपाल बार एसोसिएशनको केन्द्रीय समितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता विजय कुमार मिश्र नेतृत्वको समूहले जित्ने सुनिश्चित भएको छ। मतगणना भइरहेको छ। गणनामा मिश्र समूहका उम्मेद्वार दोब्बरभन्दा बढ़ी मतले अगाडि छन्। बुधबार बेलुकीसम्म गणनामा अध्यक्ष पदका उम्मेद्वार मिश्रले 4272 मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले 1843 मत प्राप्त गर्नुभएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्समा पूर्व राष्ट्रपति पुन सक्रिय राजनीतिमा, माओवादी केन्द्रको निर्णयले एमालेमा हलचल, विद्या भण्डारीलाई बाटो खुल्यो शीर्षक दिएर खबर प्रकाशित छ। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष मनोनित गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले नेकपा एमालेमा पनि हलचल ल्याएको छ। पूर्व राष्ट्रपति पुन औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किनु भएको हो। विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा उपराष्ट्रपति रहनुभएका पुन यसअघि नै सक्रिय राजनीतिमा फर्किने उद्देश्यका साथ पार्टीका बैठक र कार्यक्रमहरूमा सक्रिय हुनुभएको थियो। पुनलाई यही चैत 19 र 20 गते बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेर पार्टीको उपाध्यक्ष समेत बनाएको हो। यो खबरलाई आजको हिमालय टाइम्स दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। नौ महिना यताकै न्यून बिन्दुमा महँगी दर शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। विगत 9 महिना यताकै न्यून बिन्दुमा महँगी दर पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष 2081-82 8 महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार फागुनमा मुद्रास्फीति 3.75% रहेको छ। यसअघि आर्थिक वर्ष 2080-81 असारमा मुद्रास्फीति 3.57% थियो। गत आर्थिक वर्षको फागुनमा मुद्रास्फीति 4.82% थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 3.34% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.97% छ। 9 महिना यताकै न्यून बिन्दुमा महँगी दर शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। कारोबार दैनिकको अग्रपृष्ठमा आगामी वर्ष 3.5 खर्ब आन्तरिक ऋण उठाउन सकिने शीर्षकको खबर प्रकाशित छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष 2082-83 लागि 3.5 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन सक्ने सिफारिश गरेको छ। चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन जीडीपी 63.75 खर्ब रूपियाँ पुग्ने अनुमान गरिएको छ। कुल जीडीपीको 5.5% आन्तरिक ऋण उठाउन सक्ने गरी आयोगले सरकारलाई सिफारिश गरेको हो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा आन्तरिक बसाईसराई गर्नेको पहिलो छनौट बागमती प्रदेश शीर्षकको खबर प्रकाशित छ। नेपालमा पछिल्लो दशकमा आन्तरिक बसाईसराई गर्ने दर बढ़ेको छ। सबैभन्दा बढ़ी स्थायी आन्तरिक बसाईसराई गर्ने अर्थात मूल थलो छोड्ने जनसंख्या पहाड़मा देखिएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार स्थायी आन्तरिक बसाईसराई गर्नेमा पहाड़बाट सबैभन्दा बढ़ी 32% छन्। यसरी पहाड़बाट मूल थलो छोडेर कुल आन्तरिक बसाईसराई गर्ने नागरिकको पहिलो रोजाईमा बागमती प्रदेश पर्ने गरेको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको गोर्खापत्र दैनिकमा उदाहरणीय कृषि शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा प्रदूषणको चापमा उपत्यका शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा चम्किलो चन्द्रनगर शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा स्वास्थ्य सुधारमा जोड़ देऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा चाहेपछि बन्द रहेछ सड़क शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको कान्तिपुर दैनिकमा अमेरिकी भन्सार नीति अवसर सदुपयोग गर्न सक्रिय कूटनीति शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै आजका लागि कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।